शुक्ला फाटा एफएम को प्रस्तुति रेडियो कार्यक्रम जवाफ देहिता 6 बजेदेखि 6:30 बजेसम्म रेडियो कार्यक्रम जवाफ देहिता। नमस्कार, म विष्णु अवस्थी
अनि म दानसिंह डंगौरा।
जनताको सेवा गर्ने उद्देश्यले खोलिएका सरकारी एवं गैर सरकारी संस्थाको स्रोत परिचालन व्यवस्थापन एवं काम कार्यवाहीका बारेमा नागरिकहरूलाई जानकारी गराउने उद्देश्यले तयार पारिएको रेडियो कार्यक्रम जवाफदेहितामा तपाईँलाई हार्दिक स्वागत तथा अभिवादन छ। यो कार्यक्रम शुक्ला फाटा एफएममा 6 बजेदेखि 6:30 बजेसम्म सुन्न सक्नुहुन्छ। सरकारी निकाय एवं गैर सरकारी निकायलाई जनमुखी, जवाफदेही, मितव्ययी, पारदर्शी, उत्तरदायी, समावेशी, समतामूलक, सहभागितामूलक, दिगो र गुणस्तरयुक्त गराउँदै स्थानीय स्तरबाट नै जनताले आफ्नो अधिकारको प्रयोग गर्न पाउन् भन्ने उद्देश्यले तयार पारिएको रेडियो कार्यक्रम
जवाफदेहितामा आज हामी नेपाल लोकतान्त्रिक फोरम प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा कसरी अगाडि बढ्दैछ र मतदाताहरू माझ कस्तो एजेन्डा लिएर जाँदैछ भन्ने विषयमा कुराकानी गर्दैछौ। थरवटको माग मुद्दाप्रति अधिक रहेको नेपाल लोकतान्त्रिक फोरम यही मङ्सिर 10 र 21 गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा चुनाव लड्ने योजनाका साथ अगाडि बढेको छ। तर सजिलै चुनाव जित्न त्यति सम्भव छैन। 3 ठूला दल वाम एकता र लोकतान्त्रिक गठबन्धन बनाएपछि लोकतान्त्रिक फोरम पनि पहिचानवादी पार्टीहरूसँग कार्यगत एकता गरेर चुनाव लड्ने भएको छ। आजको कार्यक्रम जवाफदेहितामा यसै विषयमा केन्द्रित भएर नेपाल लोकतान्त्रिक फोरमका संयोजक भानुराम चौधरीसँग गरिएको कुराकानी यहाँहरू माझ सुनाउन गइरहेको छु। सबैभन्दा पहिला हाम्रो कार्यक्रममा तपाईँलाई स्वागत छ।
धन्यवाद।
अब हामी कार्यक्रम सुरु गरौँ। तपाईँको पार्टी प्रतिनिधि सभा र प्रदेश सभा चुनावको लागि तयारी कसरी गर्दैछ?
हाम्रो पार्टी प्रतिनिधि सभा र प्रदेश सभामा प्रत्यक्ष चुनावको लागि हामी संघीय समाजवादी फोरमसँग कार्यगत एकता तालमेल गरेर चुनावी प्रक्रियामा सहभागी हुँदैछौँ र समानुपातिकमा त हाम्रो चाहिँ रहँदैन, प्रत्यक्ष चुनावमा हाम्रो चाहिँ माग अनुसारको हामी तालमेल गरेर चुनावमा भाग लिनेछौँ।
अबको यो चुनावमा तपाईँहरू कस्तो एजेन्डा लिएर जानुहुन्छ गाउँघरमा?
गाउँघरमा हाम्रो एजेन्डा भनेको उत्पीडनमा रहेका जाति समुदायको पहिचान र अधिकार सुनिश्चित गराउँदै नेपालको समग्र विकासलाई पहिलो प्राथमिकता दिने हाम्रो चाहिँ रणनीतिका साथ हामी अब अगाडि बढ्छौँ।
यो थरवटको मुद्दाको पोको लिएर तपाईँको यो फोरम लोकतान्त्रिक पार्टीको पूर्व अध्यक्ष विजय गच्छजारजीले त काङ्ग्रेसमा गइसक्नुभयो, तपाईँ किन जानु भएन?
किनभने उहाँले चाहिँ सबै हामीसँग गरेको मतलब सहमति सम्झौता, जुन सहमति सम्झौतामा यस देशका पछि पारिएका अथवा उत्पीडनमा परेका जाति समुदायहरूको वर्ग क्षेत्र लिङ्गको अधिकार पहिचान र उनीहरूको आत्मविकासको लागि जुन हामीले मुद्दा र एजेन्डाको लागि सहमति गरेर अगाडि बढ्ने जुन सम्झौता गरेका थियौँ त्यसलाई एकातिर पन्छाएर उहाँले चाहिँ आफ्नो सत्ता र भत्ता आफ्नो चाहिँ को लागि सुनिश्चितको लागि उहाँ काङ्ग्रेसमा जानुभएको हुनाले हामी चाहिँ त्यहाँ जान सकेनौँ। त्यहाँ काङ्ग्रेस कहिले पनि हाम्रो माग र मुद्दाप्रति संवेदनशील भएन र सम्झौता गरेर पनि उसले कार्यान्वयन गरेको छैन अहिलेसम्म। त्यसले गर्दा त्यस्तो पार्टीमा गएर हामी आफ्नो चाहिँ आत्मसम्मान, हाम्रो समुदायको अधिकारलाई चाहिँ समाप्त पार्ने हो भन्ने थरका साथ हामी त्यो पार्टीमा गएनौँ। हाम्रो आफ्नै पार्टी भएकोले हामीले यसै पार्टीमा रहेर चाहिँ हाम्रो माग र मुद्दालाई सम्बोधन गराउने हाम्रो चाहिँ योजना छ र त्यसै कारण हामी त्यो पार्टीमा गएनौँ काङ्ग्रेसमा।
तर जनताहरूले त काङ्ग्रेसलाई नै भोट दिएर पहिलो पार्टी बनाइराखेका छन् नि त।
त्यो जनताको कुरा के हो मलाई हामीलाई चाहिँ के थाहा छैन। जनताले अहिलेको चुनाव नेपालको चुनाव भन्नुहुन्छ भने मुद्दा र एजेन्डालाई एकातिर पन्छाएर आन्दोलन गर्ने जनताहरू त्यसपछि चुनावमा आएर त्यो आन्दोलनलाई बिर्सेर आफ्नो व्यक्तिगत स्वार्थमा पनि जनताहरू पनि भुलिन्छन्, रुमुलिन्छन् अनि त्यसलाई बिर्सेर अब व्यक्तिगत स्वार्थ जहाँ चाहिँ 2 पैसा पायो, जहाँ चाहिँ खान पायो, दुई चोक्टा मासु रक्सीमा आफ्ना अमूल्य मत बेचिरहेको हामी देखिरहेका छौँ। तर भोलि फेरि पनि सत्ता सरकार बनिसकेपछि उनीहरूले जनताले फेरि पस्ताउने बेला आउँछ, उनीहरू फेरि सडकमा आउनुपर्ने पटक पटकको हामी चुनावी रणनीतिमा यसरी देखिरहेका छौँ। र अहिले के भन्छौँ भने काङ्ग्रेस एमाले माओवादी कस्तो पार्टी हो, हामीलाई कुन ठाउँमा राख्न चाहिरहेको छ, हामीले चाहिँ अधिकार हाम्रो अधिकार र पहिचान हामी चाहिँ उसलाई दिन चाहिरहेको छ कि छैन भन्ने कुरा अहिले बुझ्न जरुरी छ। त्यसैले जसले चाहिँ माग मुद्दालाई भोगेर अँगालेर चाहिँ अगाडि जान चाहन्छ ती पार्टीहरूलाई चाहिँ अहिलेको चुनावमा चाहिँ भोट दिएर भोलि फेरि पनि हामी आन्दोलन गर्न नपरोस् भन्ने चाहिँ बुझाइ जबसम्म जनतामा हुँदैन तबसम्म चाहिँ हामी दुःख पाइरहन्छौँ भन्ने कुरा चाहिँ पनि जनताले बुझ्नुपर्नेछ। त्यसैले अहिलेको चुनाव पैसामा होइन, पैसामा बिक्री गर्ने होइन, आफ्नो भोटलाई आफ्नो भोटलाई सच्चा चाहिँ इमान्दार कर्म चाहिँ राजनीतिक कर्मीहरूलाई चाहिँ जिताएर संसदमा पठाउने र हाम्रो चाहिँ माग र मुद्दालाई सम्बोधन गराउने काममा सहयोगी भूमिका निर्वाह गर्नुपर्छ भन्ने हाम्रो माग हो, थप हो र उहाँहरूसँग आग्रह हो।
नेपाली काङ्ग्रेसले पनि यो संविधान संशोधन गर्छौँ होइन, आदिवासी जनजाति दलित पिछडा वर्गको माग पुरा गर्छौँ त भनेकै छ नि, फेरि पनि तपाईँ काङ्ग्रेसप्रति विश्वस्त किन हुनुहुन्न?
किन विश्वस्त छैनौँ भने संविधान दुई पटक संविधान सभाको चुनाव भइसकेपछि गराए भएर चुनाव होइन संविधान बनेको छ। जबकि पटक पटक पहिलो संविधान सभामा पनि जनताहरू आन्दोलन गरेर ती सरकारमा भएका काङ्ग्रेस र एमाले माओवादीका सरकारसँग चाहिँ विभिन्न पटक आन्दोलन गरे, सम्झौता गरे अनि संविधान बनाउने बेलामा त्यो कुरा उनीहरूले याद किन गरेनन्? त्यसैले स्पष्ट छ काङ्ग्रेस पनि हाम्रो माग र मुद्दाहरूलाई सम्बोधन गर्न चाहँदैन। र अरू एमाले त कुरै छोड्नु, सुरले ऊ त एकदमै हाम्रो विरुद्धमै हो, यहाँका उत्पीडनमा पारेका जाति समुदाय वर्ग क्षेत्र लिङ्ग त ऊ चाहिँ विरोधी नै हो होइन, पहिचान भनेको प नै सुन्न चाहँदैन, अधिकार भनेको अ नै सुन्न चाहँदैन। त्यसले गर्दाखेरि काङ्ग्रेस पनि देखिने गरी उसले चाहिँ सम्बोधन गर्छु भनेर भन्छ, नदेखिने गरी उसले पनि हाम्रो माग मुद्दा सम्बोधन गर्न चाहँदैन र यो देशको जनताहरूलाई भोटरहरूलाई जहिले पनि ऊ चाहिँ कज्याएर आफ्नो दास बनाउन चाहन्छ।
थरूतको माग मुद्दा सेलायो भन्ने कुरा पनि गरिन्छ, के यो साँच्चीकै हो, अब सेलाएकै हो त थरूतको माग मुद्दा?
यो के हुन्छ भने आन्दोलन माग मुद्दा भनेको चाहिँ राजनीति भनेको उतार चढाव आउँछ, कहिले सुस्ताएको देखिन्छ, कहिले हराएको देखिन्छ, कहिले बिलाएको देखिन्छ, तर मागहरू चाहिँ यथावत त्यो चाहिँ रहिरहन्छ, मुद्दाहरू यथावत रहिरहन्छ, जीवित रहन्छ। त्यसलाई उठाउने एउटा चाहिँ प्रक्रिया हुन्छ, कुन बेला उठाउने, कुन बेला चाहिँ उसलाई चाहिँ यथास्थानमा राख्ने भन्ने कुरा हुन्छ। त्यसले गर्दाखेरि यो सेलाएको होइन, हराएको होइन, बिलाएको होइन, हामीले बोकेका छौँ। यो देशका विभिन्न चाहिँ दस्तावेजहरूमा चाहिँ उल्लेख भएको छ, त्यो सुनिश्चित भएको छ। त्यसले गर्दाखेरि माग मुद्दा कहिले पनि हराउँदैन, जबसम्म चाहिँ माग मुद्दा राख्ने समुदाय एउटा समूह रहिरहन्छ, समुदाय रहिरहन्छ, पीडित पक्ष रहिरहन्छ, तबसम्म माग मुद्दाहरू कहिले पनि सेलाउँदैन, कहिले पनि हराउँदैन।
तर यो तिनटै तहको यो निर्वाचन सम्पन्न भइसकेपछि फेरि पनि यो थरूटको माग मुद्दा उल्झिन्छ कि मतलब त्यतिकै स्थगित रहन्छ?
निर्वाचन भनेको देशको निर्वाध रूपमा आवधिक रूपमा सञ्चालन हुने प्रक्रिया हो, पद्धति हो, सरकार सञ्चालन गर्ने एउटा निर्वाचनको माध्यम लोकतन्त्रमा यो निरन्तर चलिरहने एउटा प्रक्रिया हो, पद्धति हो। त्यसले गर्दाखेरि चुनाव हुन्छ, अहिले होला, भोलि होला, पर्सि पनि हुनसक्छ, त्यो कुरा चुनावको ठुलो कुरो होइन। तर माग मुद्दा भन्ने कुरा सम्बोधन गर्ने कुराहरू एक दिनमा हुँदैन, यस्ता चाहिँ माग मुद्दाहरू वर्षौँ जान सक्छ, धेरै वर्ष जान, एक पुस्ताले गर्न नसकेको कुरालाई अर्को पुस्तालाई त्यसले चाहिँ सम्बोधन गर्ने गराउने प्रक्रियामा अग्रसर हुन्छ र त्यो चाहिँ सम्बोधन हुन्छ नै।
तर यो तिनटै तहको निर्वाचन भइसकेपछि फेरि यो थरूटको जुन माग मुद्दा छ त्यो पुरा गर्नको लागि तपाईँहरूले कसरी अगाडि बढ्नुहुन्छ, प्रक्रिया के छ त्यसपछिको?
प्रक्रिया पद्धति भनेको आन्दोलन नै हो, आन्दोलन सबै तहको हुन्छ। हामी अहिले निर्वाचनमा सहभागी भइरहेका छौँ, हाम्रो एउटै प्रतिनिधि पनि संसदमा पुगेपछि उसले यी माग मुद्दाहरूको आवाज चाहिँ त्यो पीडित पक्षको आवाज उसले त्यहाँ बोल्छ र ती आन्तरिक रूपमा होइन बाह्य देश विदेशमा त्यो प्रचार प्रसार हुन्छ। त्यसैले त्यो हामीले चाहिँ प्रचार प्रसार एउटा माध्यम सदन सरकार र सडक बन्ने कुरा आन्दोलनको प्रक्रिया त्यही हो। सबै ठाउँमा हामी चाहिँ आन्दोलनको विधि प्रक्रियालाई अँगाल्दै अगाडि बढ्छौँ र आफ्नो माग मुद्दालाई उठाइरहन्छौँ भन्ने हाम्रो चाहिँ रणनीतिक अथवा कार्यनीतिक रूपमा हामी यसरी अगाडि बढ्दैछौँ बढ्छौँ।
अहिले यो वाम एकता र लोकतान्त्रिक गठबन्धन जस्तै तपाईँको पार्टी पनि पहिचानवादी पार्टीहरूसँग एकता गर्न सक्छ कि सक्दैन?
हामी एकताको कुरा भनेको एक पार्टी एकीकरण कुरा गरेका छैनौँ, हामी कार्यगत एकता तालमेल गर्ने कुरामा हामी जहिले पनि खुला रहन्छौँ र गर्छौँ पनि गरेका पनि छौँ।
र अहिले चाहिँ कुन कुन पार्टीसँग तपाईँहरूको यो कार्यगत एकता भइराखेको छ?
हाम्रो कार्यगत एकता भनेको लिखित रूपमा सङ्घीय समाजवादी फोरमसँग हो, तर नदेखिने गरी हाम्रो राजपासँग पनि हो, किनभने राजपा र चाहिँ सङ्घीय समाजवादी फोरमको चाहिँ तालमेल, त्यही तालमेलभित्र पनि हामी चाहिँ एउटा पार्टसँग तालमेल गरेका छौँ र हामी अहिले तिनवटा पार्ट सङ्घीय समाजवादी फोरम, राजपा र चाहिँ नेपाल लोकतान्त्रिक फोरमको कार्यगत एकता हो भन्ने सम्झनुपर्छ यसलाई।
अहिलेको यो चुनाव जित्नको लागि कस्ता व्यक्तिहरूलाई टिकट दिने योजना छ तपाईँहरूको?
टिकट हाम्रो सिट सङ्ख्यालाई चाहिँ अब हामी निश्चित ठाउँमा माग गऱ्यौँ र त्यही निश्चित ठाउँमा हामी चाहिँ निश्चित ठाउँमा अहिले हामी क्लियर गरेका छौँ, तै पनि यति सिट भनेर हामी भनेका छौँ र त्यो उताबाट हामीले सिट प्राप्त गरेपछि हामी कुन ठाउँमा चाहिँ उठाउने जित्ने मान्छेलाई हामी चाहिँ टिकट दिन्छौँ र यसरी चाहिँ हामी प्रत्यक्ष चुनावमा हामी अगाडि बढिरहेका छौँ।
जस्तै यो चुनाव जित्न सकिएन भने पार्टी र यो जुन माग मुद्दा छ त्यसमा चाहिँ कस्तो खालको असर पर्ला?
त्यो हराउँदैन, निर्वाचन आयोगले कति मान्यता देला नदेला भन्ने कुरा त्यो चाहिँ ठुलो कुरो होइन राजनीतिमा, लोकतन्त्रमा पार्टीको बिहान रहिरहन्छ, हाम्रो पार्टीको बिहान रहिरहेसम्म हाम्रो चाहिँ माग मुद्दाहरू पनि रहिरहन्छ।
जस्तै अब यो संविधान संशोधनको कुरा छ, संविधान संशोधन गर्नको लागि त यो प्रदेश सभा, यो प्रतिनिधि सभामा चाहिँ जितेर जानु पर्यो, त्यसपछि मात्रै संविधान संशोधनको कुरा उठाउन सकिन्छ कि कसो छ?
यो यस्तो कुरामा चाहिँ संविधान संशोधनका कुराहरू अहिले मैले भने नि राजनीति भनेको दुई दिनको लागि मात्रै होइन, अधिकार हातमा खोजेर पाइँदैन, त्यसको लागि सङ्घर्ष, लामो सङ्घर्ष गर्नुपर्छ। त्यसै गरेर हामी कहाँ ढुक्क छौँ भने अहिले हामी जिते अब पर्याप्त सङ्ख्या हाम्रो त्यहाँ नपुगे पनि हाम्रै माग मुद्दाहरू जीवित राख्यौँ भने एक न एक दिन हाम्रो चाहिँ माग मुद्दा सम्बोधन गराउन हामी सफल रहनेछौँ।
अब कार्यक्रमको अन्तमा तपाईँ आफ्नो पार्टी यो लोकतान्त्रिक फोरमलाई चाहिँ अगाडि बढाउनको लागि चाहिँ कसरी अगाडि बढिराख्नु भएको छ?
हामी यो अहिलेको प्रसङ्क्रमणकाल अवस्थालाई हामीले पार गर्नको लागि समग्र हाम्रो केन्द्रीय समितिलाई एकत्रित गरेर, हाम्रा कार्यनेता कार्यकर्ताहरूलाई एकत्रित गरेर हामी यो पार्टीलाई जीवन्त राख्दै हाम्रो पार्टीको संविधान, पार्टीको घोषणापत्र अनुसार हामी अगाडि बढ्छौँ। त्यही अब जुन हाम्रो पार्टीको एउटा बाटो संविधान हो र कार्ययोजना भनेको घोषणापत्र हो, त्यसैलाई अङ्गीकार गरेर हामी चाहिँ अगाडि बढ्छौँ।
हस् त सर, हाम्रो कार्यक्रममा आफ्नो अमूल्य समय दिएर पनि आफ्नो भनाइ राखिदिनु भयो, यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद छ सर।
ल, मेरो कुरा चाहिँ तपाईँको एफएम मार्फत राखिदिनु भएको रले तपाईँहरू सम्पूर्ण शुक्ला फान्ता एफएमका सम्पूर्ण युनिटलाई मेरो धन्यवाद दिन चाहन्छु।
यिनै जानकारीका साथै रेडियो कार्यक्रम जवाबदेताबाट विदा माग्ने बेला भएको छ। कार्यक्रम जवाबदेता तपाईँलाई कस्तो लाग्यो? प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो ठेगाना हो सामुदायिक रेडियो शुक्लाफाटा एफएम 99.4 मेगा हर्ज, पोस्ट बक्स नम्बर 28, भीमदत्त नगर पालिका 1, भाँसी महेन्द्रनगर कञ्चनपुर। इमेल ठेगाना रहेको छ shuklaphataFM@yahoo.com। फेरि अर्को दिन यस्तै नयाँ विषयमा कार्यक्रम जवाबदेता लिएर उपस्थित हुने नै छौ। त्यतिन्जेलसम्मका लागि कार्यक्रमबाट कार्यक्रम संयोजनमा साथ दिने विष्णु अवस्थी, सुरेन्द्र पालपालीसँगै म दानसिंह डङ्गौरा पनि विदा माग्छु। नमस्कार।